यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने, संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली कांग्रेस संसदीय दलको निर्णय, बीपी राजमार्गको पुननिर्माणमा तीव्रता, अमेरिकाद्वारा इरान विरूद्धको आक्रमण आज पनि जारी र रोड टू यूएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जीत। समाचार अब विस्तारमा। सरकारको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश हुँदैछ। संघीय संसदको भोलि अपराह्न 4 बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वार्षिक बजेट पेश गर्नुहुनेछ। बजेट प्रस्तुतिका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि हालसम्म फिनिशिङ कार्य पूरा नभएकाले बहुद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। संघीय संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। नेपाली कांग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नआएर जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध नगरेको निष्कर्ष निकालेको बैठकपछि संसदीय दलका प्रमुख सचेतक बासना थापाले बताउनुभयो। उहाँले प्रधानमन्त्री शाह संसदमा नआएको र गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने विषयप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैरावासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनु भएको छ। एसोसिएशन अफ नेपाली ओरिजिन एएनओ केन्द्रीय समितिको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक मस्यौदामा सबै पक्षसँग वृहत छलफल गरेर मात्र संसदमा पेश हुने बताउनुभयो। 8 महिना अघि बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढ़ेको छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरूले 2 दिन अघि शिलान्यास गरेको सड़क पुनर्निर्माणको कामले गति लिएको हो। राजमार्गको पुनर्निर्माण जापान सरकारको सहयोगमा भइरहेको छ। गत वर्षको बाढ़ीले बीपी राजमार्गको करिब 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिंचाई योग्य क्षेत्रफल विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले संघीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिंचाई सुविधा 15,90,000 हेक्टरमा पुगेको छ। सिंचाई योग्य भूमिमध्ये 5,32,655 हेक्टरमा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध भएको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका 1,136 स्वास्थ्य संस्था मध्ये 2082 फागुनसम्म 1,051 संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ। निजी आवास पुनर्निर्माणतर्फ 2082 फागुनसम्म 8,35,185 लाभग्राहीको पहिचान गरिएका मध्ये 8,34,303 लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मध्य पूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण व्यवसायमाथि परेको आर्थिक तथा मानसिक दबावलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। परिसंघ र चेम्बरले आज बेग्ला बेग्लै विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायको समस्या सम्बोधन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका हुन्। नेपाली कंग्रेसले राष्ट्रिय मानवाधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ 23-24 गतेको आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा तत्कालीन सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण र अस्पष्ट रहेको धारणालाई थप पुष्टि गरेको बताइएको छ। विज्ञप्तिमा राष्ट्रिय मानवाधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको भन्दै आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाइएको उल्लेख गरिएको छ। भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङलासँग जोड्ने भोजपुर दिङला सड़क खण्डमा कालोपत्र शुरू गरिएको छ। सड़कलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढ़ाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। पाल्पाको सदरमुकाम तानसेन नगरपालिका बाहिरबाट हेर्दा जति सुन्दर छ त्यति नै कुरूप पनि बन्दै गएको छ। पोलहरूमा इन्टरनेट र बिजुलीको तार जथाभावी तानेको र तारहरू लत्रिएका कारण शहरको कुरूपतासँगै तानसेन बजार आगलागीको उच्च जोखिममा रहेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
यति बेला तानसेनमा आन्तरिक तथा बाह्य पर्यटकको मौसम चलिरहेको छ। शीतल हावापानी, हरियाली वातावरण तथा सुन्दर दृश्य अवलोकनका लागि यहाँ आउने पर्यटकले तानसेन बजारभित्र भने कुरूपता महसुस गर्छन्। अव्यवस्थित तार तथा पोलहरूका कारण सुन्दरता कम हुँदै जाँदा जोखिम पनि उत्तिकै बढ़ेको छ। तारका कारण सुन्दरता हराएर कुरूप हुन लागेको स्थानीय सरकारका प्रतिनिधि सागरमान महर्जनले बताउनुभयो।
यसले चाहिँ एउटा त सौन्दर्यकरणलाई छेकिरहेको जस्तो देखिन्छ भने अर्को यसको जोखिम भनेको आगो लागेको जोखिम छ र त्यो सँगसँगै पर्यटकहरू आइराख्दाखेरि यसले शहरलाई नै कुरूप देखाइरहेको छ।
बजार क्षेत्रका पोलहरूमा जथाभावी टानिएका तारले शहरको सौन्दर्यता मात्र होइन सर्वसाधारणको सुरक्षामै समेत चुनौती थपेको स्थानीयवासीको गुनासो छ। नेपालकै पुरानो तानसेन नगर अव्यवस्थित तारका कारण आगो लागेको उच्च जोखिममा परेको तानसेनका स्थानीय करूणा काफ्लेले बताउनुभयो।
व्यवस्थित रूपमा रहेका यो पोलहरूको तार छ, यसमा एक त प्रयोग भएका तार एक प्रयोग नभएका तार दुवै तार छ। यो चाहिँ हाम्रो आगो लागि स्पार्कका कारणहरूले विभिन्न समस्याहरू आउन सक्छ। घना बस्तीको बीचमा रहेका यस्ता तारहरूले ठूलो दुर्घटना निम्त्याउन सक्छ।
तानसेन तम्घा सड़कमा समेत तारहरूको उच्च जोखिम छ भने बजारका साङ्गुरा र ससाना गल्लीहरूमा जथाभावी छाडिएका तारका कारण आगो लागि भए दमकलको सहज पहुँच पुग्दैन। तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले भने इन्टरनेट सेवा प्रदायक संस्थासँग समन्वय गरेर व्यवस्थित गरिने बताउनुहुन्छ।
तानसेन नगरपालिकाको विशेष गरी कोर एरिया बजार क्षेत्रमा चाहिँ यो केबल नेटवर्क लगायतको इन्टरनेटको तारहरू अव्यवस्थित भएर चाहिँ जोखिमयुक्त देखिएको अवस्थामा तानसेन नगरपालिका नगर प्रमुखसँग परामर्श भइहाल्छ। अब केही समयमा यसको बैठक बसेर त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, कसले चाहिँ यो कार्य चाहिँ शुभारम्भ हुन्छ भन्ने मलाई लाग्छ।
प्राकृतिक रूपमा सुन्दरताले भरिएको तानसेन मानव सृजित इन्टरनेट तथा विद्युतीय तारका कारण आगो लागि भए ठूलो क्षति बेहोर्नु पर्ने देखिन्छ। तसर्थ सरकारवाला निकायले बेलैमा ध्यान पुर्याएर अव्यवस्थित तारलाई भूमिगत तथा अन्य तरिकाले व्यवस्थापन गर्न जरूरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अमेरिकाले इरान विरूद्धको आक्रमण आज पनि जारी राखेको छ। अमेरिकी सेनाले आज इरानी सैन्य क्षेत्र बन्दर अब्बासमा आक्रमण गरेको छ। बन्दर अब्बास रणनीतिक महत्वको तटीय शहर हो। अमेरिकी सैनिक कमाण्डले इरानले स्ट्रेट अफ होर्मुज जलमार्गमा आक्रमण गर्न प्रयोग गरिरहेको चारवटा ड्रोनलाई पनि ध्वस्त पारिएको बताएको छ। अमेरिका र इरान बीचको फितलो युद्ध विरामपछि अमेरिकाले फेरि आक्रमण थालेको हो। इरानमाथि अमेरिकाले नयाँ सैन्य कार्यवाही गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढ़ेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आएको छ। मध्यपूर्व युद्ध विराम कमजोर बन्दै गएको संकेतसँगै बजारमा पुनः तनाव देखिएको हो। हिजो सम्भावित शान्ति सम्झौताप्रति आशा बढ़ेपछि तेलको मूल्य घटेको थियो। अब सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन 2083ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। आर्थिक वर्ष 2081-82 अन्त्यसम्म देशमा कुल 45 सार्वजनिक संस्थान मध्ये 6 निष्क्रिय रूपमा अस्तित्वमा रहेको तर 6 संस्थान कानूनी रूपमा कायम रहेर पूर्ण रूपमा निष्क्रिय रहेका प्रतिवेदनमा उल्लेख छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार शेयर पूँजीमा 50% भन्दा बढ़ी सरकारी नियन्त्रण रहेका र वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने उद्देश्यले स्थापना गरिएका निकायलाई सार्वजनिक संस्थानका रूपमा वर्गीकृत गरिएको छ। कार्य प्रकृतिका आधारमा औद्योगिक क्षेत्रमा 10, वित्तीय क्षेत्रमा 10, सेवा क्षेत्रमा 11, व्यापारिक क्षेत्रमा 4, सामाजिक क्षेत्रमा 5 तथा जनउपयोगी क्षेत्रमा 5 संस्थान रहेका छन्। बैंक तथा वित्तीय क्षेत्रको विस्तार, स्रोत परिचालन र मूल्य स्थिरतामा सार्वजनिक संस्थानको भूमिका महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ। कर तथा लाभांश मार्फत सरकारी कोषमा संस्थानहरूले उल्लेखनीय योगदान गरेका छन्। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 अस्तित्वमा रहेका 45 संस्थान मध्ये 20 नेपाल सरकारको पूर्ण स्वामित्वमा छन् भने 25 संस्थानमा सरकार तथा सरकारी निकायको संयुक्त रूपमा 50% भन्दा बढ़ी स्वामित्व रहेको छ। 32 संस्थानमा सरकारको 90% भन्दा बढ़ी र 36 संस्थानमा 60% भन्दा बढ़ी शेयर स्वामित्व रहेको छ। नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च 19% घटेको छ। सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो। नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाई हुने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण 2082-83 गत आर्थिक वर्ष 2024 40.84 अमेरिकी डलर औसत खर्च गर्ने पर्यटकले सन् 2025 33.08 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। यस हिसाबले नेपालमा आउने पर्यटकको औसत दैनिक खर्च 19% घटेको थपलियाले जानकारी दिनुभयो। वीरगंज नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 1,81,70,00,00,000 मूल्य पर्ने 6 पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै 25,53,00,00,000 अर्थात 16.35% वृद्धि भएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालू आर्थिक वर्षको 10 महिनामा पेट्रोलियम पदार्थहरूको आयातबाट 67,19,00,00,000 राजस्व संकलन गरेको बताउनुभयो। स्थानीय बजारमा बिहिबार सुन चाँदीको मूल्य घटेको छ। सुन तोलामा 5,500 र चाँदी 215 घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल प्रति तोला 2,85,000 र त्यति नै परिमाणको सेतो धातुको मूल्य 4,865 कायम भएको छ। बुधबार छापावाल सुनको मूल प्रति तोला 2,90,500 र त्यति नै परिमाणको चाँदी 5,080 कारोबार भएको थियो।
अब खेल समाचार अजय बमबाट।
नेपाली मिक्सड मार्शल आर्ट्स एमएमए खेलाड़ी रविन्द्र ढाँट प्रतिष्ठित अल्टिमेट फाइटिङ च्याम्पियनशीप युएफसीको सेमी फाइनलमा पुगेका छन्। मकाउमा बिहेबार भएको रोड टू युएफसी अन्तर्गतको खेलमा फिलिपिन्सका किबर्ट अल्टिजोन्सको लागि रोमाञ्चक ढंगले पराजित गर्दै उनले यो सफलता हात पारेका हुन्। खेलको दोस्रो राउण्डमा रविन्द्रले आफ्ना प्रतिद्वन्दीलाई भुइँमा ढालेर लगातार मुक्काको वर्षा गरेपछि नकआउटका आधारमा शानदार जित सुनिश्चित गरे। अब रविन्द्रले 8-man सिंगल एलिमिनेशन ढाँचाको रोड टू युएफसी सिजन 5 ब्याटनवेट प्रतियोगिता अन्तर्गत अझै 2 खेलहरू जित्नु पर्नेछ। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनौटको सेमी फाइनलमा पुगेको छ। मलेसियामा लगातार 2 जित निकाल्दै नेपाली टोली अन्तिम 4 पुगेको हो। नेपालले बिहिबार इण्डोनेसियालाई 4 हराएको छ। नेपाल समूह बीको विजेताका रूपमा अघि बढ़ेको हो। नेपालको जितमा कप्तान इन्दु वर्माको प्रदर्शन उत्कृष्ट रह्यो। जितको लागि 114 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 6 गुमाउँदै पूरा गर्यो। नेपालले शुरूआत राम्रो गर्न सकेन। ओपनर सम्झना खड्का 1 पूजा महतो 9 र रूबी पोदारा रनको खाता नखोली आउट भए। 20 जोड्दा नेपालले 3 गुमाइसकेको थियो। त्यसपछि कप्तान इन्दुले सुझबुझपूर्ण ब्याटिङ गरिन्। उनले 43 खेल्दै 5 सहित अभिजित 42 जोडेर नेपाललाई जिततर्फ डोर्यान। कविता कुवनले 14 बनाउँदा सीता राणा मगर अभिजित 13 बनाइन्।
अब मौसम। आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा
मध्य प्रदेश लगायत कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने, संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली कांग्रेस संसदीय दलको निर्णय, बीपी राजमार्गको पुनर्निर्माणमा तीव्रता, अमेरिकाद्वारा इरान विरूद्धको आक्रमण आज पनि जारी र रोड टू यूएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जीत। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।